नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरीपछि 10 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आईम्याप, सोशल साइन्स, बाहा र फोर्ड फाउण्डेशनको सहयोगमा हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं, पब्लिक स्पेस, सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं र सार्वजनिक ठाउँ कस्तो छ, कस्तो हुनुपर्छ र कस्तो थियो भन्ने विषयमा कुराकानी हुन्छ। र हरेक हप्ता हामीले एकजना पाहुना स्टुडियोमा बोलाउँछौं र उहाँहरूका अनुभव, उहाँहरूका ज्ञान हामी साट्ने प्रयास गर्छौं टकिङ स्पेसमा। आज पनि खगेन्द्र संग्रौला लेखक हामीसँग स्टुडियोमा हुनुहुन्छ। हामीले गत हप्ता पनि कुराकानी गर्यौं, तर गत हप्ता तुलनात्मक अध्ययन गर्दै जाँदा कतिपय कुराहरू हामीले छुटायौं समयको कारणले गर्दा, र छुटेका ती कुराहरू आज टकिङ स्पेसमा हामी कभर गर्दै जानेछौं। यहाँलाई फेरि एकपटक टकिङ स्पेसमा स्वागत छ।
धन्यवाद।
हामीले केही महत्वपूर्ण कुरा गरेका थियौं गत हप्ता, तुलनात्मक अध्ययन गरेका थियौं। 50 वर्ष अघि वा 100 वर्ष अघि, 150 वर्ष अघि काठमाडौँ उपत्यका र यसको सार्वजनिक स्थल, आज 35 लाख भन्दा बढ़ीको जनसंख्या हुँदाखेरिको अवस्थामा काठमाडौँ उपत्यका र यसको सार्वजनिक स्थलका विषयमा केही महत्वपूर्ण कुरा गर्यौं। नैतिकताका कुराहरू आए, बाइन्डिङ रूल्स रेगुलेशन्सका कुराहरू आए, र त्योभन्दा पनि महत्वपूर्ण कुरा हामीले काठमाडौँ उपत्यका वा कुनै पनि ठाउँको अनुहार उसको सार्वजनिक स्थल हुन्छ भनेर यो महत्वपूर्ण विषयमा हामीले कुराकानी गरेका थियौं। आज हामी कुराकानी गरौं जुन पहिलाको काठमाडौँमा, काठमाडौँ उपत्यकामा भनौं न, पब्लिक स्पेस वातावरण स्वच्छ पार्छ यसले वा हावा आउँछ जान्छ भनेर मात्र पब्लिक स्पेस हुने गर्दथ्यो कि यसको अरू खालको प्रयोग पनि थियो काठमाडौँ उपत्यकामा पब्लिक स्पेसको?
त्योभन्दा अरू उपयोग पनि थियो होला। जस्तो यो त के भने, प्राथमिक कुरा त त्यही नै हो, एउटा शहरको अनुहारलाई सुन्दर बनाउने, मानिसहरूलाई अलिकति सजिलोसँग सास फेर्ने एउटा ठाउँ निशुल्क उपलब्ध गराउने। त्यो बाहेक यो सार्वजनिक स्थल अथवा सार्वजनिक डबलीहरू त मान्छेको जन्मदेखि मृत्युसम्मका संस्कारसँग जोडिएको हुन्छ, चाडपर्व, मेला, जात्रा, उत्सवसँग जोडिएको हुन्छ। काठमाडौँको नेवार जाति अत्यन्त उत्सवी, हामीले अघि पनि उल्लेख गर्यौं, संस्कृति कलामा अत्यन्त समृद्ध र बाँकी अब उपभोग गर्ने कुरामा अत्यन्त रौसे, रमाइलो, प्रदर्शनकारी, ठूलो प्रदर्शन तामझाम गर्दै सड़कमा बाजा गाजा बजाएर रक्सी खाएर आँखा राता पारेर बाजा गाजा बजाउँदै थर्काउँदै निस्कने जात हो है काठमाडौँको खुला डबली र समग्र संस्कृति। काठमाडौँको सभ्यताको निर्माण गर्ने नेवार जातिसँग जोडिएको छ। बाँकी अब यो मान्छेको जस्तो नारायण गर्ने अथवा बिहा गर्ने अथवा वनभोज खाने अथवा ठूलो ठूलो उत्सव गर्ने अथवा मेला गर्ने, अझ पहिले त के भने, राज्यले कुनै फरमान जारी गर्नु पर्यो भने ठूलो खुला डबलीमा सारा मान्छे बटुलेर त्यहाँबाट फरमान जारी गरिन्थ्यो, सलामी टक्राइन्थ्यो है, गुलामी, त्यहाँ गुलामीको बन्दोबस्त गरिन्थ्यो। यो चाहिँ संस्कृति, यो जीवनका विभिन्न संस्कारहरू जति छन् ती सबैसँग अभिन्न रूपमा सार्वजनिक स्थल गाँसिएको हुन्छ। त्यो समय हामीले त अब चौरको मात्रै अहिले कुरा गरिरहेका छौं,
केही बेरपछि हामी पुस्तकालयका विषयमा कुरा गरौंला, मठ मन्दिरका विषयमा कुराकानी गरौंला, पब्लिक स्पेसको अन्य प्रयोगका विषयमा यहाँले मलाई बताउनुभयो। अर्को एउटा कुरा गरौं, हामीले याद नगरेको तर हरेक उमेरमा हामीले प्रयोग गर्ने गरेको पब्लिक स्पेससँगको हाम्रो सम्बन्धको हिसाबबाट कुरा गर्दा, जन्मदेखि मृत्युसम्म सार्वजनिक स्थलको, यसलाई ओपन स्पेस वा पब्लिक स्पेसको हिसाबबाट लिऊं, सार्वजनिक स्थलको आवश्यकता हामी सबैको जीवनमा जानिन्दो नजानिन्दो गरी कहिले कहिले पर्छ महत्वपूर्ण रूपमा?
महत्वपूर्ण रूपमा मुख्य त के भने, अब जन्मदा अथवा मर्दा अथवा बिहाबारी मानिसको जीवनका तीनटा महत्वपूर्ण घटनाहरू हुन्। अब काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने त काठमाडौँमा इन्द्र जात्रादेखि लिएर विभिन्न जात्राहरू छन्, ठूला साना, ती सम्पूर्ण जात्राहरूको निम्ति जात्रामा मानिसहरू बाहिर निस्कन्छन्, मानिसहरू खुला रूपमा उभिने, हिँड्ने, सास फेर्ने ठाउँको आवश्यकता पर्छ। त्यसले एक त यो जीवनसँग, जीवनचक्रसँग जोडिएका विभिन्न संस्कारहरूमा यसको आवश्यकता पर्छ, उत्सवहरूमा आवश्यकता पर्छ, सार्वजनिक भेलामा आवश्यकता पर्छ, र सामाजिक परिवर्तनका प्रक्रियामा समेत पनि खुला डबलीको महत्व रहन्छ। जस्तो टुँडीखेलकै कुरा गर्नुहोस्, सबभन्दा ठूला सभाहरू त्यहीँ भए, ऐतिहासिक परिवर्तनको उद्घोष पनि त्यहीँबाट भयो, त्यसको नामलाई पनि अब शहीद मञ्च राखिएको छ। त्यसले जीवनका छेड छेडका घटनाहरू, प्रक्रियाहरू, संस्कारसँग सार्वजनिक स्थलहरू, डबलीहरू गाँसिएर आएका हुन्छन्।
र यसलाई त आजको मितिमा हेर्ने हो भने संग्रहलाई यसरी हेर्न मिल्छ अधिकांश बच्चा आजको मितिमा हस्पिटलमा जन्मिन्छ हस्पिटललाई धेरथोर सार्वजनिक स्थलको रूपमा मान्न सकिन्छ निशुल्क हुनुपर्छ भन्ने जुन यहाँको मापदण्ड थियो केही पैसा त पर्ला तर सार्वजनिक स्थलमा पर्छ किनभने सबैले उपयोग गर्न पाउँछन् र मृत्यु हुँदा मान्छेलाई जुन घाटमा लगिन्छ घाट पनि सार्वजनिक स्थल अन्तर्गत पर्छ अधिकांश घाटहरू खोलाका किनारमा छन् यसरी जन्मदेखि मृत्युसम्म मान्छेको सम्बन्ध सार्वजनिक स्थलसँग रहिरहन्छ यसरी हेर्न मिल्ला
एकदम ठिक कुरा हो ठिक हो
यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ आज मसँग खगेन्द्र संग्रौला हुनुहुन्छ स्टुडियोमा हामी सार्वजनिक स्थलको हेर्नुहोस् न यो भिन्न भिन्न पाटाका विषयमा कुराकानी गर्दैछौ यतिन्जेल त हामीले ओपन स्पेसको कुराकानी गर्यौं जुन खुला स्थल छन् तिनका विषयमा कुराकानी गर्यौं अब हामी पुस्तकालय मठ मन्दिर जसलाई हामीले सार्वजनिक स्थल भनेका छौं तिनका विषयमा कुराकानी गर्छौं यहाँ आफै पनि लेखक हुनुहुन्छ पुस्तकालय सार्वजनिक स्थल हो भनेर बारम्बार हामीले कुराकानी पनि गरिरहेछौं यही पुस्तकालय हिजोको अवस्थामा र आजको दिनमा यसको स्वरूपमा यसको प्रयोगमा यसको महत्वमा र यसको आकार प्रकारमा कुनै परिवर्तन आयो जसरी हामीले ओपन स्पेसको कुराहरू गर्दाखेरि ठूलो परिवर्तन आयो भनेर कुराकानी गरेछौं
पुस्तकालयको सन्दर्भमा परिवर्तन आयो तर प्रतिकूल परिवर्तन आयो
हजुर
जस्तो मैले पहिले नै उल्लेख गरेँ म त्रिचन्द्र कलेजमा बीए पढ्थेँ मलाई फुर्सद हुने बित्तिकै म कि त अमेरिकन लाइब्रेरीमा जान्थेँ कि ब्रिटिस काउन्सिलमा जान्थेँ त्यो बेला अमेरिकन लाइब्रेरी ब्रिटिस काउन्सिल इण्डियन लाइब्रेरी पुस्तकालयहरू एउटा ठूलो समाचार ठूलो एउटा स्मरणमा रहन्थे अहिले छैनन् काठमाडौँमा हल्लाखल्ला भीड स्वार्थको एउटा घनचक्र यसरी बढेको छ कि ती पुस्तकालयहरू सित्तिमिति चर्चामै आउँदैन एक त्यो 46 सालको परिवर्तनपछि देशका कतिपय पुस्तकालयहरू नष्ट गरिए चावेलमा 7 सालको क्रान्तिको पृष्ठभूमिमा एउटा मित्र मण्डली केही बन्यो मित्र वाचनालय बनाइयो राम्रो पुस्तकालय बन्यो जसको धेरै लामो इतिहास थियो विविध प्रकृतिका पुस्तकहरू थिए कालमार्क्सदेखि बीपी कोइरालासम्मका फोटाहरू टाँसिएका थिए 46 सालको जनआन्दोलनपछि त्यो सबै नष्ट गरियो कसैको पनि त्यसमा ध्यान गएन ताप्लेजुङमा अर्को धेरै पुरानो पुस्तकालय थियो त्यो पनि नष्ट गरियो हामीले अब निरङ्कुश एकदलीय राजाको शासन नष्ट भयो नयाँ सभ्यताको निर्माण गर्ने नयाँ विधिको व्यवस्था गर्ने बहुदलीय व्यवस्था आयो भनेर हामीले गर्व त गर्यौं तर त्योसँगै नकारात्मक कुराहरू पनि धेरै आए त्यसले अब अहिले चाहिँ पहिले अब मेरो पालामा पुस्तकालय पढ्नेहरूको निम्ति जति नजिक थियो त्यो स्मृतिमा पहुँचमा अब त्यो छैन कमसेकम कुनै पनि सभ्य समाजमा त प्रत्येक टोलमा बुढाबुढीहरूलाई विश्राम गर्ने केटाकेटीहरू खेल्ने विद्वानहरू कहीँ कुनामा बसेर पढ्ने युवा युवतीहरूले एउटा प्रणय गाथा केही निर्माण गर्ने हरेक टोलमा स्पेस हुनुपर्ने हरेक टोलमा राम्रो पुस्तकालय हुनुपर्ने जिम खाना हुनुपर्ने कुनै पनि सभ्य र समृद्ध समाजको निम्ति आधारभूत आवश्यकता मध्ये यी पर्छन् हामीसँग ती केही पनि छैनन् बरु भएका नष्ट भएका छन्
जुन तुलनात्मक अध्ययन हामीले गत हप्ता पनि गरेका थियौं 50-100 वर्ष अघिको काठमाडौँ उपत्यका आजको उपत्यका त्यतिखेर यस्तो व्यवस्था थियो कि
त्यस्तो औपचारिक पहिले अब त्यस्तो औपचारिक व्यवस्था खास अब परम्पराले निर्माण गरेका कुरालाई अब राजनीति अब राज्यले आफ्नो नीति विधि अन्तर्गत नियमन गरेको त्यो परम्परा त्यसरी नै आएको हो अब अगाडिको कुरा गर्ने हो भने त हामीसँग पुरानो पुस्तकालय भने त केशव पुस्तकालय नै
हो
त्यसपछि मदन पुस्तकालय हो अरू पुस्तकालयहरू त खास गरिकन 7 सालको परिवर्तन उपरान्त आएका कुराहरू हुन् तर मलाई के लाग्छ भने त्यो अब अहिले जनसंख्या अब धेरै ठूलो आकार जनसंख्याको आकार ठूलो भएको छ मानिसहरूका रूचि विविध भएका छन् मानिसहरूका रूचि पूरा गर्ने सूचना प्रविधि पनि विविध किसिमका छन् त्यो बेला त्यो थिएन जस्तो तपाईँ सम्झनुहोस् जुन बेला लक्ष्मीप्रसाद देवकोटाहरू साहित्य लेखिरहेको थिए त्यो बेला प्रकाशनको आकार एकदम सानो थियो पुस्तकहरू पनि धेरै थिएनन् पुस्तक धेरै छापिँदैनथे जब पुस्तक छापिन्थ्यो त्यो देशमा एउटा ठूलो घटना हुन्थ्यो अब त्यो अवस्था छैन त्यो परिस्थिति परिवर्तन भएको छ र मूलत पुस्तकालयकै कुरा गर्ने हो भने समाज धेरै अब उपभोक्तावादी हुँदै गएको व्यक्तिवादी हुँदै गएको स्वार्थी हुँदै गएकोले पुस्तक पुस्तकालय ज्ञान प्रज्ञा प्राथमिकतामा छैनन् धेरै कम मान्छेको प्राथमिकतामा छन् प्राथमिकतामा के छ सुन छ सुन ठूलो पद राम्रो गाड़ी ठाँटबाँट दम्भ प्राथमिकतामा त्यो छ त्यसले हामी जो परम्पराको कुरा गरिरहेका थियौं परम्परागत दृष्टिकोणबाट त धेरै कुरो त एउटा समुदायले निर्माण गरेको परम्परा संस्कृतिले नै निर्धारण गर्थ्यो राज्यले त्यसलाई नियमन मात्रै गर्थ्यो यद्यपि नागरिकहरूलाई राज्यले विभिन्न सीमा र बन्देज नतोकेका होइनन् तर राज्य समेत पनि ती परम्पराहरू मान्न बाध्य हुन्थ्यो तपाईँ पृथ्वीनारायण शाहको कल्पना गर्नुहोस् त्यसले काठमाडौँ उपत्यका दखल गरे जिते जितेपछि स्थानीय जनतालाई स्थानीय जनताको प्रिय र नजिक हुन र त्यसलाई कजाउनको निम्ति तिनका परम्परा रीति रूढी संस्कृति ती जम्मैमा ती भिज्दै गए त्यहाँ प्रत्यक्ष रूपमा कानूनी हस्तक्षेप केही गरिएन पृष्ठभूमिमा तिनका स्वार्थ नभएका होइनन् तर चलिआएको संस्कृति परम्परालाई मान्यता दिँदै त्यसमा आफू पनि आफूले सहभागिता दिँदै शासन गर्ने प्रबन्ध गरियो त्यसले यो पब्लिक स्पेसमा चाहिँ अब मुख्यत दुईटै कुरा हो एउटा समुदायको चेतना दोस्रो राज्यले त्यो त्यो चेतनालाई सम्मान गर्ने त्यसलाई नियमन गर्ने विधि र पद्धति मुख्य यो दुईटा कुरा भएको खण्डमा चाहिँ कमसेकम पब्लिक स्पेस जस्तो लाइब्रेरीको हामी जुन कुरा गरिरहेको छौँ भएकालाई बचाउन सकिन्छ भएका जुन आकारमा छन् तिनलाई विस्तार गर्न सकिन्छ
र नयाँ शुरू गर्न सकिन्छ
नयाँ शुरू गर्न र पुस्तकप्रति मानिसहरूको अभिरुचि जगाउन सकिन्छ
र यसलाई पब्लिक स्पेससँग जोडेर हामीले कुराकानी गर्दैछौ श्रोता यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ रेडियो कान्तिपुरमा आज मसँग पाहुना खगेन्द्र संग्रोला हुनुहुन्छ बहुचर्चित लेखक जसका लेख रचना हामीले धेरै पटक पढेका होलौं र आज हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्दैछौ हुन त सार्वजनिक स्थललाई फिजिकल स्पेसमा लिएर गएर यसको घटी बढ़ी वा यो नापतौल वा हिसाब किताब मात्र हुँदैन श्रोता यससँग जोडिएका सामाजिक सांस्कृतिक पक्षहरूको पनि कुराकानी हुन्छ र जसरी हामीले पुस्तकालयको कुरा गर्दा यससँग जोडिएका जुन अनेकन ज्ञानगुणका कुराहरू छन् यी पनि आउँछन् र यसलाई समग्रमा हामीले आज टकिङ स्पेसमा लिइराखेका छौं केही बेरपछि म यो मठ मन्दिर विगतमा कस्तो हुन्थ्यो र अहिले मठ मन्दिर कै छेउमै घरको पर्खाल बन्न थालेको अवस्था छ यो दुईटा भिन्न भिन्न चित्रका विषयमा कुराकानी गर्नेछौ अहिलेलाई हामी ब्रेकमा जान्छौं आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुरमा बिहान 10 बजेसम्म सुन्दै गर्नुहोला टकिङ स्पेसको साथमा हुनुहुन्छ अझै पनि रेडियो कान्तिपुरमा म राजेश पाण्डे तपाईँको साथमा छु र आज मसँग खगेन्द्र संग्रोला हुनुहुन्छ स्टुडियोमा हामी सार्वजनिक स्थलका थप विभिन्न पक्षमा गएर कुराकानी गरिरहेका छौं जसरी पुस्तकालयसम्मलाई हामीले जोड्यौं जन्मदेखि मृत्युसम्म सार्वजनिक स्थलको आवश्यकताका विषयमा हामीले कुराकानी गर्यौं र पब्लिक स्पेस वातावरण स्वच्छ पार्नलाई वा हावाको आवत जावतका लागि मात्र होइन यसका अन्य खालका प्रयोग वा उपयोग पनि छन् भन्ने विषयमा पनि हाम्रो कुराकानी भयो अब यता लाग्छु म मठ मन्दिरतिर भनौँ न जतिखेर का मठ मन्दिरलाई सम्झिँदै हाम्रो शिर गर्वले ठाडो हुन्छ त्यतिखेरको मठ मन्दिर तिनको पुरातात्विक महत्व धार्मिक महत्व सामाजिक महत्व वातावरणीय महत्व र सौन्दर्यको हिसाबबाट भन्यो भने पनि अतुलनीय संसारमै अतुलनीय हाम्रा मठ मन्दिरहरू आज कहाँ पुगे
अहिले त अब मठ मन्दिरहरू पनि सबै अब घेराउमा परेका छन् जस्तो मन चावेलको बहाल अब काठमाडौँका विभिन्न बहालहरूमध्ये अत्यन्त नामी हुनुपर्छ भन्ने मलाई लाग्छ चावेलको बहाल नै म हेर्छु त्यसको वरिपरि घर बनिरहेछन् प्रत्येक घर त्यो बनाउँदाखेरि टाठा बाठा पहुँचवालाहरूले कानून समेत आफ्नो हातमा लिन सक्नेहरूले बिस्तारै मिच्दै त्यसको ठाउँ घटाउँदै गएका छन् अनि बहालमा त्यो एउटा पुरातात्विक महत्वका जे जति एउटा सुन्दर घरहरू छन् तिनको मरम्मत समारोह पनि सही ढंगले भएको छैन घरहरू जो बाँकी छन् तिनीहरू जर्जर भइरहेका छन् वरिपरिको जग्गा मिचिँदैछ र त्यसको सरसफाईको एउटा उचित व्यवस्थापन समेत पनि छैन मलाई लाग्छ काठमाडौँको अपवादलाई छोडेर काठमाडौँका सबै मठ मन्दिर वरिपरिको जुन स्पेस छ जुन स्थल छ त्यसको अवस्था त्यही हो
पहिला के हुने गर्थ्यो मठ मन्दिर वरपर कसरी प्रशस्त जग्गा छुट्याइन्थ्यो त्यसको निश्चित केही कारण थियो होला अन्यथा हाम्रा पूर्वजहरूले यतिकै त कुनै पनि काम गर्दैनथे जसरी हामीले गत हप्ता पनि कुराकानी गर्यौं साक्षरता प्रतिशत बढ्नु एउटा कुरा भयो चेतना बढ्नु अर्को कुरा भयो सचेत हाम्रा पूर्वजहरू तर आज हामीले त्यो सब कुरा नष्ट पारिरहेका छौं किन यस्तो हुन्छ मन्दिरको जुन पर्खाल छ त्यसकै ठिक्क सामुन्ने मान्छेको घरको पर्खाललाई झ्याल हुन्छ यस्तो किन हुँदै गयो
यो जनसंख्या बढ्दै गएपछि मान्छे आवश्यकताको चापमा पर्छ सहज ढंगले आफ्ना आकांक्षाहरू पूरा गर्न सक्ने अवस्था जब हुँदैन मान्छेले असहज बाटो चोर बाटो खोज्छ अब अलिकति अब पहुँचवाला टाठा बाठाहरूले अलिकति बढ़ी मिच्लान् सामान्य नागरिक पनि त्यो मिच्न बाध्य हुन्छ। त्यसले यो मानिसको आकांक्षा र आकांक्षा पूरा गर्ने साधन त्यो दुईटा कुराको बीचमा जब अन्तर्विरोध हुन्छ यो मिच्ने प्रक्रिया शुरू हुन्छ। दोस्रो कुरा आम समाजको एउटा नैतिकता राज्य व्यवस्थाको स्वरूप शासन गर्ने प्रणाली शासकहरूको चरित्र त्यसले आम समाजमा पार्ने प्रभावको पनि यसमा भूमिका होला भन्ने लाग्छ। त्यसले यो जनसंख्याको वृद्धि र मानिसहरूको आवश्यकताको वृद्धि र विस्तार मुख्य कुरा त्यो नै जस्तो लाग्छ।
यो बुझ्दा बुझ्दै पनि ताकि हामीले मठ मन्दिर लाई भत्कायौं बिगार्यौं यसको जग्गालाई अतिक्रमण गर्यौं कम पारिदिउं भने नजानिन्दो गरी केही समयपछि एउटा निश्चित समयपछि यो हाम्रो अस्तित्व वा हाम्रो हामी हुनु को जुन महत्व छ वा हामी हुनुको जुन अर्थ छ त्यसमै यसले नकारात्मक असर पर्छ भन्ने जान्दा जान्दै पनि हामी फेरि घुमी फेरि त्यही किन आउँछौ।
पहिलेको दाँजोमा अहिले मानिसहरूमा धार्मिक मनोवृत्ति घटेको छ। पहिले मानिसहरू एउटा आन्तरिक आस्था आन्तरिक रूपमा आस्था नै राखेर धर्मकर्म गर्थे होलान् अहिले औपचारिक रूपमा औपचारिकताको रूपमा देखाउनको निम्ति ढोङको निम्ति मानिसहरू धर्मकर्म गर्छन्। धेरै थोरै मानिस होलान् जसले धर्मको माध्यमबाट एउटा अध्यात्म मोक्ष प्राप्त गरिन्छ भन्ने विश्वास गर्छन्। अब यो पनि यो धार्मिक भावना गर्दै गए पनि जहाँ एउटा वैज्ञानिक चेतना जहाँ बढ्दै जान्छ धार्मिक भावना ईश्वर त विस्तारै पृष्ठभूमि जाने हुन् यो स्वाभाविक कुरा पनि हो। तर एक समय थियो जब धर्मले समाजलाई बाँधेको थियो मान्छे डराउँथ्यो मान्छे ईश्वरदेखि डराउँथ्यो मेरो अर्को जन्म हुन्छ मैले अहिले खराब गरे भने अर्को जन्ममा म दण्डित हुन्छु राजा भन्ने त्यहाँ सिंहासनमा बसेको छ त्यो ईश्वरको वारिस हो त्यसले उहाँ पुर्याइदिन्छ मैले गरेका प्रत्येक कामको लेखो चित्रगुप्तले राखेको हुन्छ मान्छेमा एक किसिमको त्यो भयको कारणले अथवा आस्थाको कारणले पनि मान्छे धर्ममा अलिकति गम्भीर रूपमा थियो। त्यसैले अब मन्दिरहरू पवित्र मानिन्थे त्यो वरिपरिको भूमि पनि पवित्र मानिन्थ्यो त्यसमाथि नङ्ग्रा गाड्नु त्यसलाई अतिक्रमण गर्नु त्यसलाई मिच्नु पाप मानिन्थ्यो र उपभोग गर्नको निम्ति अब जग्गा अन्तै प्रशस्त थियो त्यो कारणले गर्दा पनि त्यो अतिक्रमणको सम्भावना कम थियो। अब अहिले त्यो पुरातन भावना कमजोर हुँदै गयो भौतिक आवश्यकताहरू बढ्दै गए आवश्यकता पूरा गर्ने वस्तुहरू अवसरहरू भएनन् यी विभिन्न कुराको योगको रूपमा मन्दिरहरूमाथि अतिक्रमणको चाप पर्यो।
अब यहाँ त पापलाई पनि मानिसले जित्न थाल्यो यसरी हेरौँ न जुन पाप र धर्मले पुण्य वा नर्क जाने स्वर्ग जाने भन्ने कुराहरू मठ मन्दिरसँग जोडिएको हुन्थ्यो वा धर्म पुण्यसँग जोडिएको हुन्थ्यो यसले हाम्रो जीवन र पछिल्लो आगामी जीवन अर्को जन्म अर्को जुनीमा हामीले पाउने जन्मलाई निर्कौल गरेको हुन्थ्यो भन्ने जुन यो यहाँले बताइराख्नु भएको छ यो सब कुराहरूलाई पनि मान्छेले आजको दिनमा दुई चार इन्च जग्गाको लागि बिर्सिँदै गयो यो मनोविज्ञान फेरि फर्काउन सकिएला।
समाज यस्तै रहँदैन समाज यस्तै रहने हो भने यो समाज नष्ट हुन्छ किन समाजमा तपाईँको एउटा लोभ पाप तृष्णा भोगको लालसा यति धेरै बढेको छ यस्तै हुने हो भने समाजमा सीमित मान्छेको हातमा सबै अख्तियार सुविधा अवसर केन्द्रित हुन्छन् धेरै मान्छेहरू नाङ्गै हुन्छन् त्यो हुने भनेको समाजमा द्वन्द्व बढ्ने हो युद्ध बढ्ने हो भएका असल कुराहरू नष्ट हुने हुन् त्यसले मलाई के लाग्छ भने सभ्यताको हामी जुन चक्रमा छौं परम्परादेखि चलिआएका धेरै कुराहरू नष्ट भइरहेका छन् नयाँको निर्माण भएको छैन त्यो वयसन्धि साँध भन्ने हुन्छ नि हामी साँधमा छौं अब राजनीतिक दृष्टिकोणले भन्ने हो भने हामी राजतन्त्र र गणतन्त्रको साँधमा उभिएका छौं त्यसले कालान्तरमा अब समय त लाग्ला समाजमा मानिसहरूमा सामूहिक भावना परोपकार लज्जाबोध भएन भने असल चिजहरू केही पनि बाँकी रहँदैन काव्य रहँदैन बाँकी सुन्दर वस्तुहरू रहँदै तर यो कालान्तरमा परिवर्तन होला भन्ने मलाई लाग्छ तर त्यो परिवर्तनको प्रक्रिया तीव्र शीघ्र छिटो होला भन्ने मलाई लाग्दैन
आशा अझै पनि कम छ
माने अब यो त के भने एक चरणमा अहिलेसम्म निर्माण गरेका सबै चिजहरू नष्ट नै हुन्छन् जस्तो लाग्छ जस्तो नेपाली समाजकै कुरा गरौं नेपाली समाज सअस्तित्वमा बाँचेको अत्यन्त सहिष्णु समाज हो विभिन्न भाषा धर्म भेष हुँदाहुँदै पनि शासन अत्यन्त क्रूर कठोर असहिष्णु हुँदाहुँदै पनि अन्याय अत्याचारको बीचमा अन्याय गर्नेहरूसँग अन्यायमा पर्नेहरू पनि मिलेरै बसिरहेका हुन्। तर अहिले अब अधिकारको खोजी गर्ने क्रममा द्वन्द्वका विभिन्न रूपहरू बढेका छन्। अधिकार खोज्ने क्रममा द्वन्द्व अभिव्यक्त हुनु आफै खराब कुरो होइन, तर परिवर्तनको प्रक्रियामा जाँदा स्थापित गरिने के हो? लोकतन्त्र हो कि तपाईँको अब नाममा गणतन्त्र, बाँकी चिन्तन संस्कृति सबैमा राजतन्त्र हुने हो? त्यहाँ व्यक्तिवादको वर्चस्व रहने हो कि एउटा समूहवाद बढ्ने हो? राज्य समाजको निम्ति शासक हुने हो कि सेवक हुने हो, साथी हुने हो? यो वा त्यो कुराले भोलिको समाज कस्तो हुन्छ, भोलिको सभ्यता कस्तो हुन्छ, त्यो समाजले त्यो सभ्यतामा पब्लिक स्पेसलाई जो भएकोलाई जोगाउँछ, विस्तार गर्छ अथवा भएको पनि नष्ट गर्छ, त्यसमा भर पर्छ।
अनि यहाँले गम्भीर कुराहरू उठाइराख्नु भएको छ आज, र यो टकिङ स्पेसलाई फिजिकल स्पेसमा मात्र नाप्न मिल्दैन भन्ने कुराको यो प्रमाण पनि
निश्चित कुरा हो।
यो त सामाजिक, सांस्कृतिक, आर्थिक र जन्मौ जन्मदेखि जुन हाम्रो सम्बन्ध जोडिएको छ पब्लिक स्पेससँग, यी विभिन्न कुराहरू आइराखेका छन् पुस्तौं पुस्तादेखि भनौँ न। आज बढी आज टकिङ स्पेसमा खगेन्द्र संग्रौला हुनुहुन्छ मसँग स्टुडियोमा। हामीले दुई एपिसोड कुराकानी गर्ने जमर्को गर्यौं र प्रशस्त कुराकानीहरू छन् अझै पनि गर्नका लागि। फुटपाथदेखि लिएर वायुमण्डल कसरी पब्लिक स्पेस बन्न सक्दछ र फुटपाथदेखि वायुमण्डलसम्मको समाजमा महत्व, तर यो महत्वपूर्ण स्थल वा स्थानहरू दिनानुदिन प्रदूषित कसरी हुँदै गएका छन् र जसरी फिजिकल स्पेस कम हुँदै गएको छ, फुटपाथ र वायुमण्डल पनि आवश्यकता अनुसार वा यो समाजको उपयोगको कारणले गर्दाखेरि कसरी कम हुँदै गएको छ, यसको यो कसरी बिग्रिदो स्वरूपमा छ, यसका विषयमा हामी कुराकानी गर्नेछौ। टकिङ स्पेसमा हुनुहुन्छ यहाँहरू रेडियो कान्तिपुरमा। अब फेरि हामी अर्को एउटा ब्रेकमा जान्छौं, ब्रेकपछि फर्केर आउँदा यी महत्वपूर्ण विषयमा कुराकानी हुनेछन्। तर फुटपाथ र वायुमण्डलको कुरा गर्दा तपाईँले केही मिटर जग्गा र खुला आकाश मात्र नसोच्नुहोला, यससँग जोडिएका अन्य थुप्रै पक्षहरू आउनेछन्, यसका लागि तयार रहनुहोला। अहिले ब्रेकमा जाउँ। अझै पनि टकिङ स्पेसको साथमा हुनुहुन्छ आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा म राजेश पाण्डे तपाईँको साथमा छौं। आज हामी सार्वजनिक स्थलको, हेर्नुहोस् न, हामीले कहिल्यै सोच्न नभ्याएको कुराहरूसम्म आज टकिङ स्पेसमा हामीले राखिरहेका छौं। सार्वजनिक स्थलको महत्व कहाँसम्म छ र हामी यस विषयमा किन अझ बढी गम्भीर हुन जरूरी छ भन्ने विषयमा आज कुराकानी हुँदैछ। मसँग पाहुना खगेन्द्र संग्रौला हुनुहुन्छ स्टुडियोमा, र ब्रेकमा जानुभन्दा अघि जसरी हामीले अब फुटपाथ र वायुमण्डल पनि सार्वजनिक स्थल हो, यसको महत्व किन छ भन्ने विषयमा कुराकानी गर्छौं भनेका थियौं, यो दुईटा कुरालाई ल्याउन फुटपाथबाट शुरू गरौं। फुटपाथको अवस्था, जनसंख्या कम हुँदाखेरि र आजको मितिमा भनौँ न, यहाँ 2024 सालकै जुन कुराकानी यहाँले उठाइरहनु भएको छ, त्रिचन्द्र कलेज पढ्न जाने बेलाको त्यतिखेरको फुटपाथ र 35 लाख भन्दा बढी जनसंख्या काठमाडौँमा भइसक्दाखेरिको फुटपाथको अवस्था, यो दुईटालाई तुलना कसरी गर्नुहुन्छ यहाँ?
म काठमाडौँ आएको 24 सालकै कुरा गर्ने हो भने त त्यो बेला अब फुटपाथ, एक किसिमले फुटपाथको आवश्यकता पनि थिएन। सड़कमा यति कम गाड़ी हुन्थ्यो कि सड़कको छेउमा हल्लिँदै आरामसाथ फुक्का फाल हिँड्न सकिन्थ्यो। अब जनसंख्या बढ्दै गएपछि अब सड़कमा हामी कहाँ त के भने अब सड़कमा अटाउने भन्दा गाड़ीको संख्या बढ़ी भएको छ, चलाउने ठाउँ छैन, गाड़ी बढ़िरहेछन्। सड़कमा मान्छेले टेक्ने ठाउँ कहीँ नभएपछि पदयात्रीहरूको निम्ति फुटपाथ अथवा पेटीको महत्व बढ़ने हो। र फुटपाथ भनेको यो सार्वजनिक स्थलहरूमध्ये सब मानिसले सबैभन्दा बढ़ी समय बिताउने ठाउँ र सबैभन्दा आवश्यक भनेको फुटपाथ हो। शहर बजारको मान्छे घरबाट निस्कने बित्तिकै कहाँ पुग्छ? फुटपाथमा पुग्छ। पढ्न जाने विद्यार्थी, जागिर खान जाने कर्मचारी, भरियाहरू, सारा मानिसहरू फुटपाथमा हुन्छन्। हामी कहाँ फुटपाथै छैन। हामी कहाँ भएका फुटपाथहरू पनि यसरी मिचिएका छन् कि कसले एउटा क्लब खोल्ने भन्यो त्यसले अलिकति मिच्छ, विद्यालय खोल्ने भन्यो सटर अलिकति सड़कतिर सार्छ, कुनै एउटा पहुँचवालाले घर बनायो त्यसले पनि मिच्छ, अधिकांश ठाउँमा पेटी नै छैनन्। अनि सड़कमा ठूलो गाड़ीले मजौलालाई हेप्छ, मजौला गाड़ीले सानो गाड़ीलाई हेप्छ, राष्ट्रपति, उपराष्ट्रपति, अब प्रधानमन्त्रीहरू आयो भने साइरन बजाउँदै सारालाई हेपेर पेटीमै लखेट्ने हो। लखेटिनको निम्ति हामीसँग पेटी नै छैन। त्यसले विस्तार गर्ने ठाउँ पनि छैन, किन विस्तार गर्दा वरिपरिको घर भत्काउनु पर्यो। सड़कको तपाईँको चौडाई घटाउने ठाउँ नै छैन, घर भत्काउन मिल्दैन, किनभने त्यसको मुआवजा कसले दिने, ती मान्छेलाई कहाँ पठाउने? त्यसले सार्वजनिक स्थलको सन्दर्भमा पेटीको समस्या काठमाडौँको विकराल समस्या हो त्यो तिनलाई थाहा छ जो पेटीमा हिँड्छन्
जो गुजारा गर्छन्
गुजारा जो सड़कमा गाडीमा हिँड्नेहरू आफ्ना गाडी हुनेहरू या सधैँ गाडीमा हिँड्नेहरूलाई थाहा हुँदैन सामान्य अगणित मान्छे गरी खाने मान्छे गरिबीको रेखा मुनिको मान्छे विपन्न मान्छे त पेटीमै हिँड्ने हो उसको सास फेर्ने ठाउँ कहीँ पुग्ने कुरा उसको निकास दिने ठाउँ पेटी हो र पेटीमा पनि यस्तो ट्राफिक जाम हुन्छ तपाईँ आधा घण्टामा पुगिने ठाउँमा तपाईँलाई 50 मिनट लाग्छ ट्राफिक जाम सड़कमा मात्र हुँदैन त्योभन्दा बढी पेटीमा हुन्छ
यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ
बढी पेटीमा हुन्छ
यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ जनसंख्या रोक्न नसकिएला आजको मितिमा अब यो फुटपाथबाट हिँड्न सकिँदैन फुटपाथमा ठाउँ छैन त्यसैले काठमाडौँमा नआऊ भनेर बाहिरको मान्छेलाई भन्न नसकिएला अब जुन जनसंख्या छ जुन स्पेस छ हामीसँग यसको व्यवस्थापन गर्न सकिन्छ भन्ने त के होला
यसको एउटा कुरा के भने हाम्रो जो यो सड़कको जुन एउटा गाडीको वाहनको ट्राफिक छ त्यसलाई व्यवस्थित बनाएर त्यसलाई निरन्तर गतिमान बनाइयो भने सड़कको तपाईँको छेउमा पनि हिँड्ने ठाउँ हुन सक्छ एउटा त्यो अब अर्को कुरो के छ भने अब चक्कावालहरू सड़कमा ट्राफिक जाम भएपछि मोटरसाइकल पनि पेटीमा उक्लिँदै आउँछ पेटीमा ठाउँ कहीँ पनि हुँदैन एउटा ट्राफिकलाई नियमित बनाउने गतिमान बनाउने एउटा कुरा होला कुनै ठाउँमा अब दायाँ बायाँ पेटीलाई विस्तार गर्न सकिन्छ भने सकिने जति विस्तार गर्ने हो बाँकी तत्काल गर्न सकिने कुरा धेरै नहोला जस्तो नेपाल अब संघीय परिपाटीमा गयो भने नेपालमा अब शिक्षाको स्वास्थ्यको रोजगारीको अवसरहरू विभिन्न प्रदेशहरूमा जालान् अथवा क्रमशः बन्दै जालान् स्थानीय स्तरमै आकांक्षा पूरा गर्ने अवसरहरू प्राप्त भएको खण्डमा काठमाडौँमा जनसंख्याको चाप कम हुन सक्छ
यो त भोलिको दिनमा होला भने
दुर्गामी कुरा
भयो नेपालभन्दा बाहिर यहाँले फुटपाथको अत्यन्त राम्रो व्यवस्था अहिले झट्ट कुराकानी गर्दा गर्दै यहाँलाई दिमागमा आउने कुनै छ कुनै देश त्यसको
म त्यस्तो धेरै ठाउँ त गएको छैन जस्तो दिल्लीकै कुरा गर्ने हो भने पनि दिल्लीमा राम्रो छ पेटीमा मान्छे हिँड्ने ठाउँ छ
यो उनीहरूले कसरी त्यस्तो बनाउन सके
उनीहरू योजनामा चढे नेपाल त अहिलेसम्म के भने भगवानको भरोसामा चलेको हो नेपालका शहरहरू नेपालको परिपाटी केही पनि वैज्ञानिक प्रविधिजन्य योजना अनुसार त बनेका होइनन् किन अब मान्छेलाई घर चाहियो त्यो सुविधा कस्तो घर बनाइयो भने त्यति नै खर्चबाट कस्तो घर बनाइयो भने बढी सुविस्ता होला भन्ने मान्छे चिन्ता गरेन घर चाहियो घर भए पुग्यो त्यसले हामी कहाँ चाहिँ एउटा वैज्ञानिक र व्यावहारिक योजना नभएकोले बिना योजना शहर बजार बनेको बिना योजना शासन चलेको हुनाले नै यो दुर्गति भएको
अब यो फुटपाथबाट हामी वायुमण्डलतिर जाउँ वायुमण्डललाई यहाँले सबैभन्दा उत्तम पब्लिक स्पेस भनेर मलाई अफेयरमा भन्दै हुनुहुन्थ्यो यो कसरी
मान्छे कहाँ उभिन्छ वायुमण्डलमा उभिने हो मान्छे सास कहाँ फेर्छ वायुमण्डलमा फेर्ने हो त्यहाँबाट वायु प्राप्त गरेर सास फेर्ने हो त्यसले तपाईँको प्राणको रक्षा गर्छ र यो वायुमण्डल सम्बन्धी जुन एउटा स्थल छ सार्वजनिक स्थल सबैभन्दा महत्वपूर्ण स्थल त्यही हो एउटा स्थल छ सार्वजनिक स्थल सबैभन्दा महत्वपूर्ण स्थल त्यही हो तर हामी कहाँ त्यो पनि अतिक्रमित भएको छ यो सड़कको धुवाँ र हर्न हो होला एक दोस्रो कुरो अब यो बीचको कस्तो अनुभव छ भने धर्म पनि व्यापारमा गएको छ कुनै टोलको एउटा खुला ठाउँमा पुराण लगाइन्छ त्यो पुराणमा रातभरि एउटा ठूलो माइकमा राधे राधे बजाइन्छ नजिकमा कोही बिरामी होला सुत्केरी होलिन् बालक होला विद्यार्थीहरूलाई पढ्नुपर्ने होला कसलाई अब विद्वानहरूलाई केही लेख्नुपर्ने होला ती सारा त्यो नागरिकहरूको एउटा संवेदना तिनको आवश्यकताको प्रवाह नगरिकन ठूलो हल्ला गरेर मानिसको संवेदनालाई त यसमा त यसै चोट पुर्याइएकै छ वायुमण्डलको संवेदनशीलता त्यसको स्वास्थ्यमा पनि चोट पुर्याइएको छ वायुमण्डल विषाक्त छ वायुमण्डल विषाक्त हुने भनेको के हो त्यो धेरै रोगहरूको स्रोत भन्ने हो शहरमा रोगहरू किन बढ़िरहेछन् खाद्य पदार्थ विषाक्त भएर मात्रै होइन औषधोपचारको व्यवस्था नपुगेर मात्रै होइन वायुमण्डल आफै नै विषाक्त भएको हुनाले रोगहरू बढ़ेका छन् र त्यो आकाश यो वायुमण्डल नामको स्पेस त एउटा यस्तो स्पेस हो उठ्दा बस्दा सुत्दा बिउजेको बेलामा निदाएको बेलामा सधैँ त्यो चाहिन्छ
अब यति महत्वपूर्ण जुन उत्तम पब्लिक स्पेसको रूपमा यहाँले लिइराख्नु भएको छ चित्रण गरिराख्नु भएको छ वायुमण्डललाई यो सब जान्दा जान्दै पनि अब म कुराकानी गर्दैछु, हामी दुईजना छौं, मेरा प्राविधिक मित्र हुनुहुन्छ, हामी तीनजना छौं। हामीलाई थाहा छ पब्लिक स्पेस हुनुपर्छ, वायुमण्डल स्वच्छ चाहियो। भोलि हामीले गएर बाहिरकोसँग कुरा गर्यौं भने ऊ पनि हामीसँग अग्री गर्छ, हो स्वच्छ वायुमण्डल चाहिन्छ किनभने सास उसले पनि फेर्नु छ। तर हामी सबले यो जान्दा जान्दै पनि फेरि हामी सबैका लागि स्वच्छ वायुमण्डल, सफा स्वस्थ वायुमण्डल किन तयार पार्न सकिरहेको छैन?
यो धेरै जटिल प्रश्न जस्तो लाग्छ, किनभने यसमा धेरै पक्षहरू सम्बद्ध छन्। मान्छेले संस्कृति निर्माण गर्यो, संस्कृति भनेको कृत्रिम हो। संस्कृतिको निर्माणसँगै मान्छेले अब खाद्य वस्तुको निर्माण गर्यो, विभिन्न लतहरूको निर्माण भयो, त्यसपछि स्वार्थ स्वार्थ बन्यो, लोभ बन्यो। त्यो विभिन्न कारणले सामान्य अवस्थामा धारणागत रूपमा हरेक मान्छे त्यागी जोगी आदर्श हुन्छ। व्यवहारमा प्रवेश गरिसकेपछि आफ्नो अस्तित्व रक्षा गर्न, अस्तित्व रक्षा गर्ने न्यूनतम कुराहरू प्राप्त गर्न प्लस लोभले मान्छे ती सबै आदर्शहरू बिर्सन्छ। समस्याको जरुरत त्यही हो।
आज यो टकिङ स्पेसमा हामीसँग अर्को एक हप्ताका लागि पनि रहिदिनु भयो र सार्वजनिक स्थलको विभिन्न पाटोमा हामीले कुराकानी गर्यौं। यसलाई यो फिजिकल स्पेस वा ओपन स्पेसमा मात्र सीमित नराखेर यसका सामाजिक, सांस्कृतिक, आर्थिक, यो परम्परागत विभिन्न खाले महत्वका विषयमा हामीले कुराकानी गर्यौं र दुई एपिसोडका लागि टकिङ स्पेसमा यहाँ रहिदिनु भयो, रेडियो कान्तिपुरको स्टुडियोसम्म आइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद कान्तिपुर एफएमलाई।
उहाँ हुनुहुन्थ्यो खगेन्द्र संग्रौला, आजका मेरा पाहुना, र गत हप्ता पनि हामीले उहाँसँग टकिङ स्पेसमा कुराकानी गरेका थियौं। सार्वजनिक स्थलको महत्व जान्दा जान्दै पनि हामीले यसको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न नसकिराखेको कटु यथार्थ, कटु सत्यका विषयमा हामीले कुराकानी गर्यौं। याद गरौं, हाम्रा वरपर जे जति सार्वजनिक स्थल छन् तिनको अवस्था हामीले सोचेको र खोजेको जस्तो छैन भने यसका लागि